This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्ते प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिसवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल। नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूको घर आँगन रेडियो सेटमा सधैँ चाहिँ म विनोद उपस्थित भइ नै सकेको छु। क्राइसिसको यो मद्रास स्ट्रिटमा रहेको यो प्लेन्स एफएमको यो स्टुडियोबाट यहाँहरू कार्यक्रम नमस्ते नेपाल हरेक सोमबार बेलुका 8 बजे वा भनौँ यसै समयमा प्रत्यक्ष रूपबाट सुन्न सक्नुहुनेछ फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत। त्यस्तै यहाँहरूको सजिलोको लागि भनेर plainsfm.org.nz गएर पनि यहाँहरू कार्यक्रममा प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ। त्यस्तै हामीले नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि प्रसार भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू पनि यहाँहरूसँग सेयर गर्दै आइरहेका छौँ र देश विदेशमा छरिएर रहनुभएका नेपालीहरूले पनि हामीलाई कार्यक्रम सुन्दै साथ सहयोग सद्भाव माया स्नेहहरू प्रदान गर्दै आउनु भएको छ। त्यसका लागि सधैँ झैँ आज पनि कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत नमस्कार टक्र्याउन चाहन्छु।
Two very small men cutting steps in the roof of the world.
We're starting to slow down a bit, getting a little tired, and I think we're almost getting a little desperate, our seeking for the summit. Well, I cut round the back of one ridge and round the back of another ridge, and the summit never seemed to be coming any closer. But finally, I cut round the back of another one and saw that the ridge ahead dropped steeply away. So I looked up, and there was a little rounded cone above us, and I knew it was the summit.
All that was needed was a few more blows with the ice axe, and Hillary and Tenzing stood on the summit of Everest.
यो आवाज सुनिसक्नुभयो। यसरी नै आजभन्दा 70 वर्ष अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथामा मानवको पहिलो पाइला टेक्ने प्रयास सुरु भएको थियो।
Everest conquered, the New Zealander Edmund Hillary got his first mail and congratulatory telegrams from George Lowe, a fellow countryman and expedition colleague.
Tenzing and I had been climbing together a good deal, and I think we've become a fairly happy pair. And this was just one example of how a pair rope together are a unit, and how one is always protecting the other.
And how did Tenzing feel up there on top of the world?
दुई साहसी पर्वतारोही नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सन् 1953 मे 29 तारिकमा सगरमाथाको शिखरमा यसरी पुगेर आफ्नो खुसी व्यक्त गरेका थिए। सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको 70 वर्षगाँठको सन्दर्भमा प्लाटिनम जुब्ली पनि नेपालमा अनि विभिन्न स्थानहरूमा मनाइँदै गरेको छ। मे 29 तारिकका दिन सोलुङखुम्बुको खुमजुङमा भएको विशेष कार्यक्रममा तेन्जिङ नोर्गे शेर्पाका छोरा जमलिङ तेन्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी उनी आफै पनि सगरमाथा आरोही हुन् सो क्रममा सहभागी भएका थिए। त्यस्तै गत शुक्रबार मात्रै लुक्लाको तेन्जिङ हिलारी पार्कमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको पूर्ण कदको शालिक समेत अनावरण गरिएको थियो। श्रोता, नेपालमा सर्वोच्च शिखर सगरमाथासहित 8,000 मिटर अग्ला 8 वटा हिमाल नेपालमा छन्। हालसम्म करिब 8,000 स्वदेशी तथा विदेशी पर्वतारोहीहरूले सर्वोच्च शिखरको आरोहण पुरा गरिसकेका छन्। सगरमाथामा चढ्ने अहिले होडबाजीका साथसाथै आरोहीहरूले विभिन्न खालका कीर्तिमानहरू समेत थप्दै गएका छन्। अहिले पछिल्लो पटक नेपालका कामरिता शेर्पाले यही सिजनमा 2 पटक गरी 28 पटक सगरमाथा आरोहण गरेर अहिलेसम्म सबैभन्दा बढी पटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान बनाएका छन्। कामरिताले सन् 1994 हरेक वर्ष जसो नै सगरमाथाको सफल आरोहण गर्दै आइरहेका छन्।
मैले चाहिँ रेकर्ड राख्नुको लागि होइन, एउटा चाहिँ टुरिज्मको लागि चाहिँ नेपालमा टुरिज्म फैलोस् भनेर चाहिँ मैले योगदान दिइरहेको।
सगरमाथाको चुचुरोमा सबैभन्दा बढी पटक पुग्ने कीर्तिमान बनाएका कामरिता शेर्पाको यो छोटो मिठो प्रतिक्रिया पनि यहाँहरूले सुनिसक्नु भएको छ। श्रोता, आजको कार्यक्रममा सगरमाथासँग जोडिएका यी यस्तै प्रसङ्गहरू अनि केही आरोहीहरू न्युजिल्यान्डमा पनि रहनुभएको हुनाले उहाँहरूसँग प्रत्यक्ष भेटघाट हुने क्रममा केही समय अगाडि लिएको उहाँहरूको अनुभव अनुभूति पनि आजको कार्यक्रममा समावेश गरेको छु। त्यस क्रममा सगरमाथामा 6 पटकसम्म अक्सिजन बिना नै सफल आरोहण गरिसक्नुभएका आङ्काजी शेर्पा, जो अहिले न्युजिल्यान्डमा नै बसोबास गर्दै आउनुभएको छ, न्युजिल्यान्डबाट पनि 2 दर्जनभन्दा बढी व्यक्तिहरू सगरमाथाको आरोहणमा पुगिसक्नु भएको छ वा भनौँ सगरमाथाको चुचुरोमालाई चुमिनै सक्नु भएको छ। त्यस्तै हाम्रै आसपासमा रहनुभएका मार्क इङ्ग्लिस, जो आफै पनि सगरमाथाको सफल आरोही हुनुहुन्छ, केही समय अगाडि उहाँले एउटा समारोहमा प्रस्तुत गर्नुभएको उहाँको सगरमाथा आरोहणको अनुभव पनि आजको कार्यक्रममा समावेश गरेको छु। श्रोता, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रममा आजको कार्यक्रम विशेष गरी सगरमाथा विशेष जस्तो भएको छ, त्यसैसँग सम्बन्धित नजिक नजिकको एउटा गीत पनि आजको कार्यक्रम प्रस्तुत गर्न चाहे।
तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बज खाइ जडी झम्केर नाच मुजुरा, सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई छक्कै परि विश्वले स्याबासी दिन्छ हेर भाइ। हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो, हिमाल चुली खानीको विश्वमा झल्कने रत्न हो। हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, सुनकोशीको मूलमा दिलको तिर्खा मेट्यो हो, हिल्लौरीलाई फुल्याउँदै लुकेका बाटा देख्यो हो, गाड्यो झन्डा तेन्जिङले विश्वको अग्लो धुरीमा, डाँफे चरी आएर पङ्ख खोली नाचे हुन्, हिमाल छोरो पाएर गौरी शङ्कर हाँसे हुन्। हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, उभो चुली कैलाशमा होइ पानी पिउनै पाएन, स्वर्गको शिर छुनलाई हार कति खाएन। हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, धन्य वीर बहादुर अवतार तैँले लिएको, नामको छोरो दुवै दिन वाचन जन्म दिएको। हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, चढ्यो।
श्रोता, सन् 1922 सुरु गरिएको सगरमाथा आरोहणको प्रयासले 31 वर्षपछि सन् 1953 मात्र सफलता प्राप्त गरेको थियो। त्यसपछि सगरमाथा आरोहणमा विभिन्न खालका कीर्तिमानको सिलसिला पनि भइ नै रहेको छ, त्यो स्वाभाविक पनि हो। सगरमाथाको चुचुरोमा बिहे गर्ने, निवस्त्र उभिने, लामो समयसम्म चुचुरोमा बिताउने, सबैभन्दा छिटो चढ्ने, अक्सिजन मास्क बिना नै सगरमाथामा पुग्ने, कान्छो उमेरमा सगरमाथाको आरोहण गर्ने लगायतका विभिन्न खालका कीर्तिमानहरू सगरमाथाको टाकुरामा भएका छन्। यसमा सबैभन्दा धेरै नेपाली शेर्पाहरूको कीर्तिमान रहेको छ र त्यो बाहेक विदेशी आरोहीहरूले पनि सगरमाथामा विभिन्न खालका कीर्तिमानहरू बनाएका छन्।
नमस्ते नेपाल।
सगरमाथाको आरोहणको कुरा गर्दै गर्दा सन् 1975 मेमा जापानकी जुनको ताबेईले सफल सगरमाथाको आरोहण गरेर विश्वकै पहिलो महिलाको कीर्तिमान बनाएकी थिइन्। त्यस्तै नेपालको कुरा गर्दा सन् 1993 अप्रिलमा नेपाली महिला पासाङ लोमु शेर्पाले सगरमाथाको शिखर चुम्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएकी थिइन्। तर दुर्भाग्य नै भन्नुपर्दछ, सगरमाथाको आरोहण गरी फर्किने क्रममा दुर्घटनावश उनको ज्यान गएको थियो। त्यसपछि सन् 2000 लाक्पा शेर्पा दोस्रो नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
If you give up, you die.
There are only 14 mountains in the world higher than 8,000 meters.
The fastest time to climb all the 14 was 7 years. If I can stay alive, I can do this in 7 months.
Ichha thulo thiyo, I wanted to inspire the world. I wanted to show the world nothing is impossible, you know. अनि इक्वल्ली हाम्रो देशको नाम, हाम्रो नेपाली क्लाइम्बरको नाम चाहिँ मलाई चाहिँ उच्च लाने मेरो ठुलो एम्बिसन थियो।
श्रोता, यसै क्रममा विभिन्न खालका कीर्तिमानहरू गर्ने क्रममा निर्बल पूर्जाको नाम पनि आउँछ। उनले 7 महिनाको छोटो अवधिमा विश्वका अग्ला 14 हिमालहरूको सफल आरोहण गरिसकेको अनुभव उनले पनि सँगालेका छन्। श्रोता, हामीले बिचबिचमा आरोहीहरूको अनुभव समेटिएको यो अडियो क्लिप्सहरू पनि यहाँहरूलाई सुनाइ नै रहेका छौँ। त्यो बाहेक अब अन्य प्रसङ्गहरू पनि जोड्न चाहन्छु आजको कार्यक्रममा। नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिरारीले आरोहण सुरु गरे यता हालसम्म करिब 8,000 आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। नेपालमा हाल 5,800 मिटरभन्दा अग्ला 403 हिमाल आरोहणका लागि खुल्ला गरिएको छ। श्रोता, अब यी कुराहरू गरिसकेपछि आङ्काजी शेर्पा जो सगरमाथाको आरोहण गरेर फर्किनुभएको थियो, उहाँले 6 पटक अक्सिजन बिना नै सगरमाथाको आरोहण गर्नुभएको थियो, उहाँको अनुभव अबको चरणमा यहाँहरूलाई प्रस्तुत गर्दैछु।
आकाजी, एउटा यस्तो क्षण बताइदिनुहोस्, सगरमाथाको टुप्पोमा पुग्दा कस्तो फिल भएको थियो?
फर्स्ट टाइम पुग्दा अब सबै डाँडा काँडा तल होइन, अब संसारको सबभन्दा माथि उभिएको जस्तो अनुभव भएको छ मलाई।
जाँदाखेरि शिखरमा पुग्न भन्दा र पुगिसकेपछि फर्कँदाखेरिको अलिकति फरक केही हुँदो रहेछ?
हजुर, अब जाँदाखेरि चाहिँ अब कसरी समिट पुगौँ भन्ने हुन्छ, समिट पुगेपछि अब धेरै खुसी हुन्छ होइन, त्यसपछि फर्किँदा चाहिँ अब अलि रातभरिको हिँडाइ अब हरेक अब निन्द्राले गर्दाखेरि अलि फर्किँदा चाहिँ अलिक गाह्रै हुन्छ। जाँदाखेरि अब समिट गर्नु मात्रै ठुलो कुरा हुने कि समिट पुगेर चाहिँ गन्तव्यमा कसरी पुग्ने, ट्रेनमा कसरी पुग्ने भन्ने कुरा पनि सबैले सँग ज्ञान हुनु जरुरी छ भनौँ।
पहिलो र 6 पटकको अनुभव जाँदाखेरि जाने प्रोसेसदेखि लिएर आउँदा फर्किँदाखेरि केही फरक हुन्छ कि उस्तो उस्तै हुन्छ अथवा कस्तो हुन्छ?
त्यसमा अब कहिलेकाहीँ फिजिकल कन्डिसनमा फरक पर्न सक्छ, प्लस क्लाइन्ट्समा डिपेन्ड पर्न जान्छ, किनभने क्लाइन्ट्स एभ्री इयर एउटै खालका हुन सक्दैन, डिफ्रेन्ट कन्ट्री डिफ्रेन्ट टुरिस्ट हुनसक्छ, त्यसले गर्दाखेरि अब फरक त धेरै हुन्छ होइन। अब अहिले जुन ग्लोबल वार्मिङले गर्दाखेरि धेरै आइसहरू पग्लिन्छ, वेदर चेन्जेस धेरै छिटो हुन्छ, त्यसले गर्दाखेरि फरक त धेरै पर्न जान्छ।
तपाईँलाई कहिले सगरमाथा चढ्नुपर्छ, चढ्छु जस्तो लाग्यो, किन लाग्यो?
अब मेरो फ्यामिलीमा चाहिँ अब बुवा आमा बाइक दाईहरू पनि त्यही फिल्डमा काम गर्नुहुन्थ्यो, अनि जब एसएलसी सक्यो, म एसएलसी सकेर काठमाडौँ आयो पढ्नलाई, त्यसपछि मेरो दाईहरू गएर आउँदाखेरि उहाँहरूको फोटो देखाउँदाखेरि अनि अरू साथीभाइहरू सबै सबमिट गरेर आउँदाखेरि फोटो देखेको, अनि मलाई पनि अब इच्छा लाग्यो अब एक दिन चाहिँ म त्यहाँ पुगेर हेर्छु, म पनि अनुभव व्यक्तिगत अनुभव फिल गर्छु भनेर चाहिँ मैले त्यसपछि चाहिँ म अब ट्रेनिङहरू गर्न सुरु गरेँ। त्यसपछि 2007 चाहिँ मलाई फर्स्ट चान्स एभरेस्ट सबमिट गर्न पायो, त्यतिखेर मैले सबमिट गरेँ। त्यसपछि 2007-8-9 मैले नेपालबाट 10-11 टिबेटबाट, त्यसपछि 12 फ्रम नेपालबाटै मैले नेपाली टिम प्रकाश दाल अहिले हुनुहुन उहाँहरूको टिममा मैले सबमिट गरे हो।
तपाईहरु सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
श्रोता यहाँहरूलाई निवेदन गरे जस्तै सगरमाथामा पुग्ने विभिन्न खालका रेकर्डहरू भएका छन्, विभिन्न खालका अनुभव अनुभूतिहरू सुक्रममा छन्। दुई दर्जन न्युजिल्यान्डवासीहरू पनि सगरमाथामा पुगेका छन्, सगरमाथाको टाकुरो चुमेका छन्। उनीहरूका पनि आफ्नै खालका अनुभव अनुभूतिहरू छन्, हुन्छन् नै, स्वाभाविक नै हो। तीमध्ये मार्क इङ्गल्सको यो अनुभव पनि अब यहाँहरूको लागि सुनाउन चाहन्छु।
One of the biggest challenges as a double amputee to summit Mount Everest is actually convincing people that you can.
Here, I stood on the summit of Everest and looked down onto Nepal, but I actually climbed it from Tibet. I climbed from the other side. I looked down across Tibetan Plateau and out into the valleys of Nepal. People ask, what is it like on the summit of Everest? The first thing is a huge feeling of relief. No more steps to take. There are no higher steps. But it's immediately followed by a great fear, because the challenge most often is not climbing up Mount Everest, but getting down safely. For a double amputee, as a mountaineer for my whole life, the climb up, well, that's a natural instinct for me. The challenge for myself was to climb down. On my summit day, I did the second fastest ascent of the 12 people that summited that day. But I think I may have done the slowest descent of anyone that year. For me, the challenge was to get down. Everest is an expensive place. Not expensive in money, though it is, but it's expensive in what it costs you. It has cost many of my friends their lives. On that day in 2006, it cost me the tips of my fingers. Everest hasn't got any lower in the last 65 years. The summit of Everest has not got any easier. Our techniques have got easier. But the reason that we climb Everest now is the knowledge that we can. And that is the knowledge that Tenzing and Edmund Hillary provided us with 65 years ago. It's a terribly exciting place. I'd go back and do it tomorrow, but my wife is sitting down here. That may be a stumbling block. Nepali and New Zealanders, we have a can-do attitude. That is why a Kiwi and a Sherpa stood upon the summit of Everest first. And that is why we continue to work together so well. To stand here tonight in the shadow of Aung Sherpa, to have done it once, I know how hard it is. To have done it six times, well, his wife is obviously much more accommodating than mine. Everest is not easy. Everest is a challenge that continues to take lives. But when you get back down and you look back up, the feeling of achievement is unbelievable. Thank you.
Stronger days, bitter nights, cold hands, warm heart, walking around, but you're staring ground. Take hold, fall apart. Little by little, someone blows the whistle. It don't matter in the end. So just slow it all down. Slow it all down. You gotta take it easy, easy. Live your life. Take on any kind of weather. You and me together, we'll be fine. You gotta take it easy. We'll be fine. Open road, broken down. Bright lights, dark down. Stand up, then you fall again. You'll find a way in the end.
Easy
to live your.
श्रोता, सगरमाथा नेपालको सुलुखुम्बु जिल्लाको खुम्जुङ गाविसमा पर्दछ। तिब्बती भाषामा यसको नाम चोमलुङमा हो भने सगरमाथालाई सन् 1865 कर्णेल सर जोर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट पनि नामकरण गरिएको थियो र त्यसलाई पछि आएर सन् 1960 इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन्। यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ। सगरमाथा आरोहणको त्यस दिन वा भनौँ मे महिनाको 29 तारिकको त्यो ऐतिहासिक दिन थियो जसले न्युजिल्यान्ड र नेपाललाई इतिहासदेखि वर्तमान र भविष्यसम्म पनि जोडि नै रहेको छ। यो सम्बन्ध द्विपक्षीय राज्य सरकारी स्तरमा सामान्य सहकार्य तथा आपसी सद्भाव औपचारिक ठाउँमा छन्, तर दुवै देशमा जाने बस्ने दुवै देशका सर्वसाधारणहरूको भावनात्मक तहसम्म पनि बसेको छ। त्यसैले त हिलारीको जन्मभूमिमा बस्ने नेपालीहरूलाई न्युजिल्यान्डलाई निर्धक्क नेपाल पछिको दोस्रो घर पनि भन्न मन पराउँदछन्। श्रोता, यसरी सगरमाथाले जोडेको न्युजिल्यान्डका सर एडमन्ड हिलारीको नेपाली सङ्घको साइनो पनि झन्डै यस्तै नै छ। सगरमाथा आरोहण सफल भएपछि पनि हिलारीले प्राप्त अनगिन्ती प्रसिद्धिका बावजुद पनि आफ्नो सफलतामा प्रत्यक्ष र परोक्ष रूपमा नेपाल र नेपाली शेर्पाहरूले लगाएको गुण बिर्सेर नुनको सोझो गरेनन्। बरु फर्की फर्की नेपाल गइरहे। हरेक सम्बन्धको सुरुवात कुनै न कुनै कारण र घटनाक्रमबाट हुन्छ। समय बित्दै जाँदा कति आवेग प्रवेगसँग धेरै सम्बन्धको अवसान हुन्छ भने कति परिमार्जित हुँदै अघि बढेका हुन्छन्। तर यीमध्ये धेरै थोरै उस्तै आत्मीयता र घनिष्ठका उदाहरण बनिरहन्छन् र ती खास र विशेष हुन्छन्। सगरमाथाले जोडेको न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली सङ्घको साइनो पनि झन्डै यस्तै नै रहेको छ। श्रोता, नेपालको हिम चिचुरोसँग गाँसिएको हिलारीको सम्बन्ध बिस्तारै नेपाल र नेपालीसँग पनि आत्मीय र प्रगाढ बन्दै गयो, जुन उनको निधन पछिका दिन अनि वर्षहरूमा पनि महसुस गर्न सकिन्छ। प्राकृतिक सुन्दरताका बावजुद पनि सर्वोच्च शिखरको फेदीमै रहेको नेपाली शेर्पा समुदायको कष्टकर जीवनशैली रहनसहनसँग हिलारी भावनात्मक रूपबाट समेत गाँसिन पुगे। त्यसैले उनी आफैले ऐतिहासिक सगरमाथाको आरोहण को अभियान सम्भव बनाउने शेर्पाहरूले गरेको सहयोगलाई ऋणको रूपबाट लिएर समाज सेवाको माध्यमबाट उनीहरूलाई नै फिर्ता गर्ने अभियानमा मृत्यु पर्यन्त पनि खटिरहे। सर एडमन्ड हिलारीले सगरमाथा क्षेत्रका नेपालीहरूको शैक्षिक स्वास्थ्य आर्थिक र सांस्कृतिक आवश्यकता पुरा गर्न विभिन्न सहयोगका कार्यक्रमहरू सुरु गराए। सोही कार्यक्रम अन्तर्गत खुम्बु आसपास क्षेत्रमा 30 विद्यालय, 2 अस्पताल, 12 स्वास्थ्य चौकी तथा 3 हवाईपट्टी निर्माण सञ्चालन गरेर स्थानीय गाउँघरमा न्यूनतम सुविधा पुर्याउन ठूलो भूमिका निर्वाह गरे। त्यति मात्र होइन, उनले नै सुरु गरेको शैक्षिक छात्रवृत्ति कार्यक्रम मार्फत स्थानीय समुदायका हजारौँ देश विदेशमा अध्ययनका लागि पुगेर लाभान्वित भइसकेका छन् र हिलारीले सुरु गरेको समाज सेवाका कार्यहरू हिमालयन ट्रस्ट नामको संस्थाले सन् 1960 अझै पनि हेरविचार र निरन्तर सञ्चालन गरिरहेको छ र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। श्रोता, यसरी यो सगरमाथा विशेषको कार्यक्रम आजको कार्यक्रममा मैले यी प्रसङ्गहरू पनि जोड्ने प्रयास गरेँ। यसरी नै न्युजिल्यान्डवासी र नेपालीहरू जोडिने रहेका छौँ। सगरमाथा आरोहणको 70 वर्षगाँठ मनाइँदै गर्दाखेरि सगरमाथा आरोही विदेशी पाहुनाहरू अनि त्यस आरोहणका क्रममा योगदान पुर्याउने शेर्पाहरूलाई पनि विशेष खालको सम्मान लगायतका कार्यक्रमहरूको आयोजना गरिएको थियो नेपालमा। त्यस्तै न्युजिल्यान्डको अकल्यान्ड सहरमा पनि विशेष खालको सगरमाथा आरोहणको 70 वर्षगाँठको विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो। श्रोता, यो सँगसँगै आजको यो सगरमाथा आरोहणको विशेष कार्यक्रमलाई पनि म आज यहीँ आएर टुङ्ग्याउन चाहन्छु। अर्को साता अर्को नयाँ विषय प्रसङ्गहरूको साथमा यहाँहरूलाई भेटघाट गर्न आउने नै छु। तबसम्मको लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पार लैजाऊ फुलहरू छोपी देऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद याद आउने सबै चीजहरू शहरको भिडमा म एक्लो हल्लाले छुदैन रानी बनको एकान्तमा पनि मन चुकुँदैन पहाडमा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउँ छैन पर लैजाऊ फुलहरू छोपिदेऊ तारा चुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चीजहरू
नमस्ते नेपाल नमस्ते नेपाल।